وما كان هذا القرآن أن يفترى من دون الله ولكن تصديق الذي بين يديه وتفصيل الكتاب لا ريب فيه من رب العالمين أم يقولون افتراه قل فأتوا بسورة مثله وادعوا من استطعتم من دون الله إن كنتم صادقين بل كذبوا بما لم يحيطوا بعلمه ولما يأتهم تأويله كذلك كذب الذين من قبلهم فانظر كيف كان عاقبة الظالمين ومنهم من يؤمن به ومنهم من لا يؤمن به وربك أعلم بالمفسدين وإن كذبوك فقل لي عملي ولكم عملكم أنتم بريئون مما أعمل وأنا بريء مما تعملون ومنهم من يستمعون إليك أفأنت تسمع الصم ولو كانوا لا يعقلون ومنهم من ينظر إليك أفأنت تهدي العمي ولو كانوا لا يبصرون إن الله لا يظلم الناس شيئا ولكن الناس أنفسهم يظلمون ويوم يحشرهم كأن لم يلبثوا إلا ساعة من النهار يتعارفون بينهم قد خسر الذين كذبوا بلقاء الله وما كانوا مهتدين وإما نرينك بعض الذي نعدهم أو نتوفينك فإلينا مرجعهم ثم الله شهيد على ما يفعلون ولكل أمة رسول فإذا جاء رسولهم قضي بينهم بالقسط وهم لا يظلمون ويقولون متى هذا الوعد إن كنتم صادقين قل لا أملك لنفسي ضرا ولا نفعا إلا ما شاء الله لكل أمة أجل إذا جاء أجلهم فلا يستأخرون ساعة ولا يستقدمون قل أرأيتم إن أتاكم عذابه بياتا أو نهارا ماذا يستعجل منه المجرمون أثم ثُمَّ إِذَا مَا وَقَعَ آمَنْتُمْ بِهِ الْآنَ وَقَدْ كُنْتُمْ بِهِ تَسْتَعْجِلُونَ ثُمَّ قِيلَ لِلَّذِينَ ظَلَمُوا ذُوقُوا عَذَابَ الْخُلْدِ هَلْ تُجْزَوْنَ إِلَّا بِمَا كُنْتُمْ تَكْسِبُونَ ويستنبئونك أحق هو قل إي وربي إنه لحق وما أنتم بمعجزين ولو أن لكل نفس ظلمت ما في الأرض لافتدت به وأسروا الندامة لما رأوا العذاب وقضي بينهم بالقسط وهم لا يظلمون ألا إن لله ما في السماوات والأرض ألا إن وعد الله حق ولكن أكثرهم لا يعلمون هو يحيي ويميت وإليه ترجعون
تفسير وما كان هذا القرآن أن يفترى من دون الله ولكن تصديق الذي بين يديه وتفصيل الكتاب لا ريب فيه من رب العالمين اور نہیں ہے یہ قرآن وہ چیز کیسے گھڑ لیا جائے یفترا کس کو گھڑ لیا جائے من دون اللہ اللہ کے بغیر یہ اللہ کی وحی اور تعلیم کے بغیر اسے گھڑ لیا جائے ولیکن تصدیق الذی اور لیکن یہ تصدیق کرتی ہے کس کی الذی بین یدیہ جو کچھ پہلے آ چکا ہے جو ہاتھوں کے درمیان ہے وہ تفصیل الکتابی اور تفصیل ہے الکتاب کی اس میں کوئی شک نہیں کس چیز میں شک نہیں کہ من رب العالمین کے یہ فرمائے کائنات کی طرف سے ہے تو آپ دیکھیے کہ آپ یہ بات کئی دفعہ پڑھ چکی ہیں کہ قرآن کا یہ مطالبہ کہ قرآن کی جگہ کوئی اور قرآن لاؤ یا اس میں کچھ ترمیم ہی کر دو کہ کچھ اس میں چینج ہو کہ قابل قبول ہمارے لیے ہو سکے اور اللہ تعالیٰ کیا کرتے رہے پچھلی آیتوں میں بھی آپ بارہا پڑھ چکے کہ اللہ تعالیٰ بجائے ان کے کہ یہ مطالبہ ان کا تسلیم کرتے مزید قرآن کی باتوں کو واضح کر کے مدلل انداز میں جو تھے وہ پیش کرتے تھے جب قرآن پھر وہی نازل ہوتی پھر آیات کو واضح کر کے پیش کیا جاتا تو اس سے وہ لوگ چڑھتے تھے تو اب یہی بات کہ قرآن مجید جو ہے یہ من گھڑ چیز نہیں ہے بلکہ یہ اللہ کا کلام ہے یہ کتاب الہی ہے اور اس کے ساتھ ہی قرآن کی تصدیق کے ساتھ ساتھ رسول اللہ صلی اللہ علیہ وسلم کا نبی ہونا یہ چیز جو ہے یہ واضح بھی کی جاتی ہے اور اس کے ساتھ جو ہے وہ رسول اللہ صلی اللہ علیہ وسلم اور آپ کے ساتھیوں کو جو ہے وہ تسلی دی جاتی ہے تو یہ مضمون جو ہے یہ پورے آج کے سبق کا ہے آیت 36 سے 56 بلکہ آگے بھی جاتا ہے بیچ میں توحید کے دلائل ہیں آخرت کے دلائل ہیں اور یہ ساری باتیں بھی ساتھ ساتھ آتی ہیں تو آپ دیکھیے کہ اللہ رب العزت جو ہیں وہ کیا اعلان کرتے ہیں کہ اور یہ قرآن وہ چیز نہیں ہے کہ اسے گھڑ لیا جائے اللہ کی وحی اور تعلیم کے بغیر خود ہی گویا کہ اہل مکہ جو قرآن کو جھٹلا رہے تھے جو قرآن کو ماننے کو تیار ہی نہیں تھے تو اللہ رب العزت جو ہیں اس بات کا اعلان کر رہے ہیں کائنات کا رب رب دو جہاں اس قرآن کی صداقت جو ہے قرآن کا کردار جو ہے اس پر روشنی ڈالتا ہے. اور اللہ رب العزت کیا فرماتے ہیں کہ ترمیم اور تنسیخ, ترمیم کا مطلب کیا ہے کہ اس میں کچھ جو ہے وہ چینج کر دی جائے, اور یا یہ کہ اس کی آیتوں کو ختم کر دیا جائے, کینسل کر دیا جائے, تنسیخ کر دی جائے, یہ باتیں تو ہو نہیں سکتی. بلکہ کیا ہے کہ یہ وہ چیز ہے جو اللہ نے خود نازل کی ہے. کیونکہ قرآن مجید جو ہے یہ ایک ایسی کتاب ہے جس کو کوئی گھڑ نہیں سکتا. وہ کیا کہتے تھے کہ رسول اللہ صلی اللہ علیہ وسلم جو ہیں انہوں نے اس کو خود جو ہے وہ بنا لیا ہے, خود اس کو جو ہے وہ گھڑ لیا ہے. لیکن اللہ رب العزت جو ہے وہ اس بات کا اعلان کرتے ہیں کہ یہ قرآن جو ہے ایسا ہے ہی نہیں کہ کوئی اس کی جو ہے وہ تصنیف کر لے, کوئی اس کو جو ہے وہ خود سے بنا لے. اور آپ جو ہیں وہ سورت البقرہ کی آیات میں بھی یہ بات پڑھ چکی ہیں کہ وہاں بھی اللہ رب العزت نے اس بات کا اعلان کیا کہ تم لوگ کیا سمجھتے ہو کہ یہ قرآن جو ہے وہ کسی انسان کی تصنیف کردہ کتاب ہے, اگر ایسا ہے تم بھی اسے گھڑ کر جو ہے وہ دکھاؤ, ہے نا. کہیں آتا ہے ایک سورت, کہیں آتا ہے 10 سورتیں. تو یہاں پہ بھی اللہ رب العزت جو ہیں اس بات کا اعلان کر رہے ہیں کہ لوگ یہ سمجھتے ہیں کہ یہ قرآن جو ہے وہ خود سے, جیسے رسول اللہ صلی اللہ علیہ وسلم کہیں سے سیکھ کر پھر سکھاتے ہیں, لیکن یہ وہ چیز نہیں ہے جو اللہ کی وحی اور تعلیم کے بغیر تصنیف کر لی جائے, لکھ لی جائے. اور آپ دیکھیں دنیا میں عام سی چھوٹی سی کتاب بھی بنانا, اس کو تیار کرنا کتنا مشکل ہے, اور ہر شخص کتابیں نہیں لکھ سکتا. اور بہت سی ایسی کتابیں ہوتی ہیں جس میں لوگ ادھر ادھر سے چیزیں لکھ کر پھر اپنے نام سے چھاپ دیتے ہیں, ہے نا. تو یہ ایک اور کوالٹی ہے کہ کوئی شخص خود سے کوئی چیز جو ہے وہ بنا سکے, لیکن دنیا کی کتابوں کا اللہ کی کتاب کے ساتھ کوئی مقابلہ نہیں ہو سکتا. بہترین کتاب ساری کتابوں میں سے, دی بیسٹ کتاب جو ہے وہ قرآن مجید ہے. اور قرآن مجید کیا ہے؟ یہ معجزہ ہے. پھر اس کے ساتھ ہی دوسری بات جو فرمائی وہ کیا ہے کہ ولکن تصدیق الذی بین یدیہ, اور قرآن جو ہے یہ تصدیق کرتی ہے جو کہ اس کے ہاتھوں میں ہے. اب قرآن کے ہاتھ تو نہیں ہے بلکہ جو اس کے سامنے ہے, جو اس کے آگے ہے. تو اس سے مراد کیا ہے کہ قرآن مجید کی کتاب جو ہے اس میں جو کچھ بھی تورات میں سے ہے, جو انجیل میں سے ہے, ہے نا, جو بھی صحیح چیز ہے وہ اس کی تصدیق کرتی ہے. ایک اس کے معنی جو ہے یہ بھی کیے جاتے ہیں کہ جیسے قرآن مجید جو ہے وہ آنے والے واقعات کی تصدیق کرتی ہے, جیسے مستقبل. جیسے آپ سورت روم میں آپ نے پڑھا تھا, یہ دورہ تفسیر میں آپ نے یہ بات پڑھی تھی کہ اللہ تعالیٰ نے یہ پیشین گوئی کر دی تھی کہ رومی جو ہیں وہ جیت جائیں گے, ہے نا, اور ایران کے لوگ جو ہیں جو آگ پرست ہیں وہ شکست کھا جائیں گے. تو قرآن نے بہت پہلے یہ تصدیق کی, اس کے بعد جو ہے واقعی ایسا ہی ہوا. پھر اس کی اسی طرح کہ مسجد حرام میں داخل ہونا, آپ نے جو خواب دیکھا تھا اور آپ جو تھے پھر جب گئے اور پھر وہ خواب جو تھا اس وقت نہیں لیکن بعد میں جو تھا وہ پورا ہو گیا, ہے نا یہ بات. تو اسی طرح جو ہے وہ قرآن مجید جو ہے بہت سے ایسے حالات واقعات کی جو ہے وہ تصدیق کرتا ہے. یہ بھی اس میں آتا ہے کہ ولکن تصدیق الذی بین یدیہ, یہ قرآن کیا کرتا ہے؟ تصدیق کرتا ہے. پھر اس سے مراد بعض لوگ کہتے ہیں جیسے قرآن جو ہے وہ قیامت کی تصدیق کرتا ہے, ہے نا, قیامت آ کر رہے گی, ہر ایک کو اس کے عمل کی جو ہے وہ جزا اور سزا جو ہے وہ مل کر رہے گی. تو گویا کہ تمام جو اہم باتیں ہیں قرآن میں ذکر ہے ان پشین گوئیوں کا کہ وہ جو ہے وہ پوری ہو کر رہیں گی, اللہ تعالیٰ ان کو جو ہے وہ سچ ثابت کر کے جو ہے وہ دکھائے گا. ولیکن تصدیق الذی بین یدیہ. اور پھر تیسری بات کیا ہے؟ وتفصیل الکتابی, اور تفصیل ہے الکتاب کی. الکتاب جو ہے اس سے مراد کیا ہے؟ ان اصولی تعلیمات کی یہ تفصیل ہے جو تمام کتب آسمانی کا لب لباب ہیں, خلاصہ ہیں. اس میں پھیلا کر دلائل کے ساتھ, شواہد کے ساتھ, بڑی اچھے طریقے سے تلقین تفہیم کے انداز میں جو ہے وہ ساری باتیں جو ہیں وہ پیش کر دی گئی ہیں. تو گویا کہ قرآن مجید الکتاب کا خلاصہ ہے. تمام آسمانی کتابیں جو ہیں ان کا مغز ہے, ان کا نچوڑ ہے. تو بعض لوگ یہ کہتے ہیں کہ اس سے مراد جو الکتاب سے مراد انجیل ہے, بعض کہتے ہیں کہ इससे मुराद जो है वो तौरात है, क्योंकि तौरात जो है वो नुजूल कुरान से पहले अल किताब की हैसियत तौरात ही को हासिल थी। और बाज लोग ये कहते हैं कि तमाम जो कुतुब आसमानी है वो उसका निचोड़ है, तो बात एक ही है ना, कि तमाम कुतुब आसमानी का कुरान मजीद जो है वो निचोड़ है। तो गोया के तमाम जो सहाइफ थे उसकी हैसियत थी अज्जा की और अबवाब की, कुरान मजीद जो है इसकी हैसियत जो है वो अल किताब की है, एक मुकम्मल किताब की इसकी जो है वो हैसियत है। और चौथी बात फरमाई, ला रैब फीही मिन रब्बिल आलमीन, इसमें कोई शक नहीं है कि ये किताब जो है वो अल्लाह रब्बुल इज्जत की तरफ से जो है वो नाजिल की गई है, खुदावंदे आलम की तरफ से, जो दुनिया जहान के ऊपर जो है वो हकूमत कर रहा है। तो कुरान मजीद के हक में यहाँ पर ये जो दलाइल दिए गए हैं कि इसको नंबर वन घड़ा नहीं जा सकता, नंबर दो ये तस्दीक करती है पहली किताबों की, है ना, नंबर तीन ये तफसील है, फसला तफसील मुफसल बयान है अल किताब का, और चौथी बात इसमें कोई शक नहीं कि ये अल्लाह रब्बुल इज्जत की जो है वो तसनीफ करता है, ये अल्लाह रब्बुल इज्जत ने इसको इसका कुरान मजीद को नाजिल करने वाला, इसकी रहनुमाई देने वाला जो है वो कौन है, अल्लाह रब्बुल इज्जत है। क्योंकि कुरान की बातें, इसके दलाइल, इसकी गवाहियां, इसका अंदाज, ये सारी बातें जो हैं वो पता बताती हैं इस बात का पता कि ये जो है वो अल्लाह का कलाम है। इसके जितने भी दलाइल हैं, इसकी जितनी भी हकायक हैं, इसके जितने भी मानी हैं, वो सारे इस बात पर दलालत करते हैं कि मिन रब्बिल आलमीन। और आप देखिए रब की सिफत यहाँ पे इस्तेमाल की गई है, क्योंकि रब जो है वो पालने वाला, तो वो रब जो जिस्मानी जरूरत की सारी चीजों को फराहम करता है, हवाएं भी हैं, सूरज भी है, चांद सितारे, दिन रात, फसलें, जमीन सोना उगलती है, आसमान पानी बरसाता है, और सारी कायनात की जितनी भी जो है वो नेमतें हैं वो मिलकर इंसान के लिए जो है वो कारकुन की हैसियत से खिदमत गार बन जाती हैं। तो उस रब ने जिसने जिस्मानी जरूरत का सारा इंतजाम किया, तो उसने रूहानी जरूरत का भी इंतजाम किया, और वो क्या है, कुरान मजीद, जो अल्लाह की जो है वो वही है। तो इससे हमारे लिए क्या बात पता चलती है कि आज के दौर में भी बाज लोग जो हैं वो कुरान जो है इसका मजाक उड़ाने की कोशिश करते हैं, और खुद से कुरान जैसी जो है वो सूरतें बनाने की कोशिश करते हैं, है ना। तो ना उस दौर में ऐसा हो सका, ना आज हो सकता है, रहती दुनिया तक ये चैलेंज है कि लोग ये नहीं कर सकते, क्योंकि रब्बिल आलमीन का जो है ये कलाम है। फिर फरमाया, अम यकूलू नफ्तरा, क्या ये लोग कहते हैं कि इफ्तराहु, कि उसने इसको घड़ लिया है, किसने घड़ लिया है, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने किसको घड़ लिया, हु की जमीर कुरान के लिए आई है कि पैगम्बर ने खुद इसे तस्नीम कर लिया। तो ये कैसी अजीब बात है, ये कैसा सख्त है इनका इल्जाम, कुल्फातु बेसूरत मिसलही, अल्लाह रब्बुल इज्जत कहते हैं तो फिर इनसे कहो कि क्या करें कि इस जैसी एक सूरत लाए, मिसलही इसी जैसी, यानी कुरान की सूरतें हैं ना, इन कुरान की सूरतों जैसी कोई एक सूरत जो है वो जरा बनाकर दिखाएं, बद ऊ और बुला लाएं, इकट्ठा कर ले, मन इस्तता तुम मिन दूनिल्लाही, के एक अल्लाह को छोड़कर जिस जिसको तुम बुला सकते हो, मन इस्तता तुम, जितनी तुम्हारे अंदर इस्तात है, तो तुम अपने इस दावे को पूरा करने के लिए कि कुरान मजीद बनाया जा सकता है, तो इस जैसी एक सूरत जो है वो बनाओ, बेशक सारे लोग जो हैं वो इकट्ठे हो जाएं तुम्हारे, इन कुंतुम सादिकीन, अगर हो तुम सच्चे। तो आप देखिए कि यही मजमून जो है वो सूरत अल बकरा की आयत नंबर 23 और आयत नंबर 24 में आप जो है वो पढ़ चुकी हैं। अल्लाह रब्बुल इज्जत क्या फरमाते हैं, وَإِن كُنتُم فِي رَيْبٍ مِّمَّا نَزَّلْنَا عَلَىٰ عَبْدِنَا فَأْتُوا بِسُورَةٍ مِّن مِّثْلِهِ وَادْعُوا شُهَدَاءَكُم مِّن دُونِ اللَّهِ إِن كُنتُم صَادِقِينَ، کہ ہم نے جو کچھ اپنے بندے پر اتارا ہے اس میں اگر تمہیں شک ہے اور تم سچے ہو تو اس جیسی ایک سورت تو بنا لاؤ، اور تمہیں اختیار ہے کہ اللہ تعالیٰ کے سوا اپنے مددگاروں کو بھی بلا لو، فَإِن لَمْ تَفْعَلُوا پس اگر تم نے نہ کیا وَلَن تَفْعَلُوا اور تم ہرگز نہیں کر سکتے. فَاتَّقُوا النَّارَ الَّتِي تو پھر کیا ہے کہ بچاؤ اپنے آپ کو اس آگ سے, بچو اس آگ سے, الَّتِي وَقُودُهَا النَّارُ وَقُودُهَا النَّاسُ وَالْحِجَارَةُ وَعِدَّتْ لِلْكَافِرِينَ کہ اپنے آپ کو اس آگ سے بچاؤ جس کا ایندھن انسان اور پتھر ہیں جو کافروں کے لیے جو ہے وہ تیار کی گئی ہے. تو آپ دیکھ لیجئے کہ اسی طرح سورت بنی اسرائیل آیت 88 میں بھی اللہ رب العزت نے جو ہے وہ یہی پیغام دیا ہے, اور وہاں پہ انداز جو ہے وہ تھوڑا سا مختلف ہے اور بڑا زبردست ہے, بڑا زبردست ہے. کیا فرمایا؟ قل لئن اجتمعت الانس والجن علی ان یاتوا بمثل ھذا القرآن لا یاتون بمثله ولو کان بعضهم لبعض ظهیرا. اعلان کر دیجئے محمد صلی اللہ علیہ وسلم کہ اگر تمام انسان اور کل جنات مل کر اس قرآن کی مثل لانا چاہیں تو ان سب سے اس کے مثل لانا ناممکن ہے. تو کیا کریں؟ لا یاتون بمثله, تو ایسا نہیں کر سکتے, ناممکن ہے کہ وہ آپس میں ایک دوسرے کے مددگار بھی بن جائیں. تو وہاں پہ بھی جو بات فرمائی گئی وہ کیا تھی کہ سارے لوگ بھی مل جائیں تو جو ہے وہ قرآن مجید جو ہے وہ اس جیسی کوئی صورت یا اس جیسی کچھ آیات جو ہے وہ اس کو نہیں بنا سکتے. تو یہاں پہ بھی یہی بات کہی جا رہی ہے کہ کیا یہ لوگ کہتے ہیں کہ پیغمبر نے اسے خود تصنیف کر لیا ہے؟ کہو کہ اگر تم اپنے اس الزام میں سچے ہو تو اس سورت جیسی تصنیف کر لو, من دون اللہ, ایک اللہ کے سوا, ان کنتم صادقین, اگر تم سچے ہو, والکذبوا, لیکن انہوں نے کیا کیا کہ جھٹلا دیا, کذبوا جھوٹے بولا, جھٹلانا ڈینائی کرنا اور حقیقت کو جھٹلانا, بلکہ انہوں نے جھٹلا لیا. کیا جھٹلایا؟ بما لم یحیطوا بعلمہ, کہ جو چیز ان کے علم کی گرفت میں نہیں آئی, بما لم یحیطوا بعلمہ, کہ یہ چیز جو ہے وہ ان کے علم کی گرفت میں نہیں آئی, ولما یاتہم تعویلو, اور جس کا مال بھی ان کے سامنے نہیں آیا. تو آپ کو پتا نا مال کا لفظ جو ہے وہ انجام کے لیے بولا جاتا ہے, تو یہاں تعویل سے مراد کیا ہے کہ انجام, مطلب یہ ہے کہ ان لوگوں نے اپنی غفلت اور بے فکری سے قرآن میں غور ہی نہیں کیا, اور قرآن کو جھٹلانے کا جو برا انجام ہے اس کو پہچانا ہی نہیں. اور قرآن کو جھٹلانے کا انجام کیا ہے؟ اللہ کی سزا ملے گی نا, اللہ کے عذاب کا کوڑا برسے گا, اور وہ دنیا میں برس نہیں رہا, وہ تو آخرت میں ملے گا ان کو. مال انجام جو ہے موت کے بعد حقائق سامنے آئیں گے نا, تو پھر کیا ہوگا کہ ان کے کیے کا مال بد ہمیشہ کے لیے ان کے گلے کا ہار بن جائے گا. تو یہ کیوں جھٹلا رہے ہیں؟ بلکذبو, یہ جھٹلا رہے ہیں, بما لم یحیطوا بعلمہ, کہ ان کا علم جس بات کا احاطہ نہ کر سکا. ہوتا ہی ہے نا کہ جیسے خود سے کوئی شخص سمجھتا ہی نہیں ایک بات کو کہ واقعی قرآن اللہ کی کتاب ہے, قرآن حقیقت ہے, سچائی ہے, اس کائنات کے بارے میں وہ رہنمائی دیتی ہے, علوم کا سچشمہ ہے, ہدایت کا منبع ہے, اللہ رب العزت نے جو رب العالمین ہے اس نے اس کو جو ہے وہ رب العالمین نے اس کو نازل کیا ہے, اور جب لوگ اس کو نہیں مان رہے تھے اہل مکہ تو جھٹلاتے جا رہے تھے. تو اللہ تعالیٰ بتا رہے ہیں کہ کیوں جھٹلایا؟ اس لیے نہیں کہ اس کا علم ٹھیک نہیں ہے, سمجھنے کے بعد نہیں جھٹلایا, بغیر سمجھے ہی جھٹلا دیا. بما لم یحیطوا بعلمہ, یہ قرآن کے علم کا احاطہ نہیں کر سکے اور کر بھی نہیں سکتے. ایک تو بات کیا ہے کہ قرآن کی علم تک, اس کی حقیقت تک انہوں نے رسائی حاصل نہیں کی. آپ دیکھیں کہ ایک دفعہ جو ہے وہ ایسا واقعہ پیش آیا, جیسے کوئی ڈاکٹر تھا لیکن میڈیسن کا ڈاکٹر تھا, اور وہ نا قرآن کی باتوں کو جھٹلا رہا تھا. تو اگر وہ ڈاکٹر ہے تو کیا ہے کہ اس نے بہت سے سال لگا دیے, لیکن کس کے لیے؟ میڈیسن کا علم حاصل کرنے کے لیے, اس کی ڈگری حاصل کرنے کے لیے. اب اس کو یہ حق حاصل نہیں کہ بغیر جو ہے وہ قرآن کے اوپر وقت لگائے, اس کو سمجھے بغیر جو ہے وہ کہے کہ میں اس کو نہیں مانتا, یا میں اس کو نہیں مانتی, یا اس کو وہ سمجھے ہی نہیں, اور سمجھے بغیر اس کا جو ہے وہ انکار کر دیں. آپ خود دیکھیں, ہم اپنی پوری سوسائٹی کا ذرا سا آپ جائزہ لیں کہ ایک جو ہے وہ گریجویٹ ہونے کے لیے, ایک ماسٹر کرنے کے لیے, एक एमबीए या फिर फार्मेसी या डॉक्टरेट की डिग्री, या सोसाइटी के अंदर जो है ये कंप्यूटर या बहुत सी जो भी डिग्रियां हैं, इनको हासिल करने के लिए कितने साल दिन रात एक कर देते हैं? आप, मैं, हमारे बच्चे, हमारे शौहर, बहन भाई, हम सब लोग लगे होते हैं ना दिन रात, फिर कहीं जाके एक डिग्री मिलती है। और जितना जितना आप जो है तो इल्म हासिल करते हैं, उतना उतना अपनी अपने तही दामन होने का एहसास होता है, उतना ही एहसास बढ़ता जाता है कि नहीं, ये तो बहुत ही गहरा है, ये तो बहुत ही आगे है ना। तो जितना कोई शख्स गहरा जमीन के अंदर भी समंदर में जाता है ना, उतना ज्यादा उसको हीरे जवाहरात और मोती मिलते हैं, गवास जो गोताजन होते हैं नीचे तक जाते हैं। तो अब जो है, जब किसी ने कुरान को पढ़ा ही नहीं, समझा ही नहीं, तो वो उसका उनको ये हक हासिल नहीं है, उनके अंदर ये जुर्रत नहीं होनी चाहिए कि उनको चूंकि पता नहीं है तो कहें कि नहीं नहीं ऐसी कोई बात नहीं है, और अपनी मनमानी या अपने अपने मर्जी के जुमले वो बोलें इस्लाम के बारे में, कुरान के बारे में, जिंदगी गुजारने के बारे में, नहीं नहीं ऐसी कोई बात नहीं, बस यही ठीक है, ऐसे ठीक है ना। आप देखेंगे आमतौर पे हमारा भी हाल ये होता है कि जब हमने कोई दवाई लेनी होती है तो हम कहते हैं कि डॉक्टर के पास जाना है, हम हकीम के पास नहीं जाना चाहते, हम कहते हैं क्योंकि नीम हकीम खतरा है जान। तो अगली बात भी याद रखें कि नीम हकीम जब खतरा है जान तो नीम मुल्ला खतरा है ईमान। तो जिसको पता ही नहीं है दीन का, तो इस्लाम के बारे में हमारी रहनुमाई क्या करेगा, क्योंकि उसने पढ़ा नहीं है। तो इसी तरह जिस तरह एक डॉक्टर जो है वो आम जिंदगी में इंसान का इलाज करता है, इसी तरह उलमा और स्कॉलर्स जिन्होंने अपनी जिंदगियां दीन को सीखने में जो है वो गुजार दी हैं, तो उन्हीं से जो है वो दीन के उसूल, वसाइल, बातें जो है वो सीखनी चाहिए। तो अहले मक्का जो थे उनका भी हाल क्या था कि कुरान का इल्म उनकी गिरफ्त में था ही नहीं, वो इसकी हकीकत तक पहुंचे ही नहीं, उसको समझा ही नहीं, और ना ही उनका अंजाम सामने आया। अंजाम किस चीज का? उनके अमलों का। बदअमल थे ना, अंजाम भी उनके सामने नहीं था, और बदअमली जो कर रहे थे उसकी सजा उनको फौरन नहीं मिल रही थी। वो तो जो है वो तो बार बार कहते थे मता हाजल वादो इन कुंतुम सादिकीन, कब आएगा वो हम पर कयामत, वो कब आएगी अजाब जिसका तुम हमें डरावा देते हो। तो अल्लाह ताला क्या कहते थे कि मेरा ये तरीका नहीं है कि फौरन जो है मैं इस तरह पकड़ लूं, बल्कि एक मोहलत है, एक वक्त है। तो इसी तरह फरमाया कज़ालिका कज़्ज़ब अल्लज़ीना मिन क़ब्लिहिम, इसी तरह तो इनसे पहले के लोग भी झुठला चुके हैं। पहले कौन लोग थे जिन्होंने झुठलाया था? अहले किताब थे, फिर कौमे फिरौन, कौमे समूद, कौमे आद है ना, और कौमे शुएब, कौमे नूह, और बहुत सी कौमें अलैहिस्सलाम, जितने पैगंबर गुजरे उनकी कौमों ने झुठलाया, तो उनका क्या अंजाम हुआ? अल्लाह ताला कहते हैं फंजुर कैफ कान आकिबतुज़्ज़ालिमीन, फिर देख लो कि उन जालिमों का क्या अंजाम हुआ, है ना, कि उनको मिटा ही दिया गया, उनको जो है वो नेस्तो नाबूद कर दिया गया। तो यहां पर जो है जो सबसे अहम बात है कि ये आयत नंबर 38, 39, और जो है इसमें जहां एक तरफ जो है वो अल्लाह रब्बुल इज्जत ये बताते हैं कि ये कुरान को झुठलाते हैं, दूसरी तरफ ये बताते हैं कि कुरान को क्यों झुठलाते हैं, उसकी वजह ये है कि इनके पास इल्म नहीं है। और आज भी सोसाइटी के अंदर बहुत से लोग जो हैं, कोई कुरान का इनकार करता है, कोई हदीस का, कोई अल्लाह के अहकाम का, तो उसकी कुरान की तकजीब की, बदअमली की, बेअमली की असल वजह क्या है कि लोग ऐसे ही बातें करते हैं और वो जो है वो मताला नहीं करते, ये नहीं कि देखा समझा और फिर उसके बाद उसका इनकार किया, बगैर समझे उसका इनकार करते हैं। तो अल्लाह रब्बुल इज्जत कहते हैं कि उनका जो अंजाम हुआ, यहाँ के लोगों को अब भी लोगों को सोचना चाहिए कि हमारा भी वही अंजाम ना हो जाए। वमिनहुम मन युमिनु बिही वमिनहुम मन ला युमिनु बिही, यहाँ पे अल्लाह रब्बुल इज्जत जो है वो दो किरदार जो है वो बताते हैं कि फिर इनमें से कुछ लोग ईमान लाएंगे और कुछ नहीं लाएंगे। रब्बू का आलम बिल मुफसदीन, और तेरा रब इन फसादियों को खूब जानता है। अच्छा, अब देखिए कि कुरान मजीद जो मौजजा है और लोग उसको जो ईमान लाते हैं वो अल्लाह का कलाम उसको मानते हैं, तो उसकी क्या वजह है? कुरान का सिर्फ ये मौजजा नहीं है कि उसके अंदर बड़ी फसाहत और बलागत है, और ये कि अदबी खूबियों के लिहाज से वो बेनजीर है। आप देखिए बड़े खूबसूरत रदीफ और काफी है उसके अंदर ना, बिल्कुल एक रिदम है और एक अजीब सी दिल की हालत हो जाती है। और बहुत से लोग ऐसे हैं जो सिर्फ कुरान की तिलावत सुनकर मुसलमान हुए हैं, कोई अजान सुनकर, कोई कुरान की तिलावत सुनकर, और फिर वो कहते हैं कि वो क्या चीज तुम लोग पढ़ रहे थे बताओ, हम भी जो है उसको सुनना चाहते हैं क्योंकि हमारे दिल को जो है वो सुकून मिलता है। तो असल बात क्या है कि कुरान का मकाम इससे बुलंदतर है कि ये सिर्फ जो है वो अपने अपनी लफाजी या अपने रदीफ काफिया या अपने अदब के लिहाज से बेनजीर नहीं है। बिलाशुबा कुरान की जबान जो है वो लाजवाब है, और कोई इंसानी दिमाग ऐसी किताब इस जबान में इस तरह से तस्वीर नहीं कर सकता। लेकिन ये मौजा किस एतबार से है? इसकी सबसे बड़ी वजह इसके मजामीन और इसकी तालीमात हैं। कुरान मजीद की हदायत है, क्योंकि कुरान की आयात में जितना गौर करते जाएं उतने ही मानी और मफहूम जो है वो सामने आते चले जाएंगे। बड़े सादा हैं इसके दलाइल, बड़े आम फहम हैं, और ये अल्लाह ही की सिफत है। कोई इंसान अल्लाह के बनाए हुए चांद सूरज और इसकी बनाई हुई जमीन और आसमान जैसी ना तो तख्लीक कर सकता है ना उस जैसा कलाम पेश कर सकता है। तो अल्लाह रब्बुल इज्जत जो है यहाँ पर क्या ऐलान करते हैं कि कुछ लोग इस पर ईमान लाते हैं और कुछ ईमान नहीं लाते। तो उस जमाने में भी इसका इनकार करने वाले मौजूद थे दुनिया में, और आज भी लोग मौजूद हैं। और एक इनकार करने वाले कौन है जो वाकई कहते हैं कि हम कुरान को नहीं मानते, ठीक है ना, और वो कुरान का इनकार करते हैं, कहते हैं कि अपनी मनमानी करनी है। दूसरा जो है मुसलमानों में भी कुरान का इनकार करने वाले पाए जाते हैं, और वो कैसे इनकार करते हैं? जबान से तो कहते हैं कि हम किताब पर, कुरान मजीद पर ईमान लाए हैं, हम अल्लाह पर, हम अल्लाह के रसूल पर, हम आखरत पर, तकदीर पर और फरिश्तों पर, सब चीजों पर, ईमानियात पर ईमान लाते हैं, लेकिन अमली तौर पर वो मुनकर होते हैं। और कुरान का ईमान न लाना, मल्ला योमिनू बिह, इससे मुराद क्या है कि कुरान मजीद को ना पढ़ना, कुरान मजीद को ना समझना, कुरान मजीद की तालीमात के लिए वक्त ना निकालना। और बाज लोग बहुत पढ़ाकू होते हैं, बहुत समझते हैं, लेकिन फिर भी अमल नहीं करते। तो इस तरह ईमान न लाने के, इनकार करने के इस तरह मुख्तलिफ दर्जे हो जाते हैं। कोई कौली इनकार करता है, कोई अमली इनकार करता है, कोई कल्बी इनकार करता है ना। और आज आप देख लीजिए कि एक दफा जो है वो किसी काफिर ने ये बात कही कि मुसलमान जो है ना वो यहाँ पर हैं, लेकिन वो जो किताब पढ़ते हैं और कुरान उनके बारे में जो कहता है ना कि वो कैसे हैं, तो वो उसने ऊपर हाथ किए कि वो, यानी वो तो यहाँ उनको लाता है। जो किरदार, जो औसाफ, जो मयार कुरान पेश करता है वो तो यहाँ है ऊपर, लेकिन अगर उसके मुताबिक मुसलमानों को देखा जाए तो वो यहाँ है नीचे है। तो असल बात क्या है कि मक्का के बद्दू जो थे, जब वो कुरान पर ईमान लाए तो फिर उनकी जिंदगियों में कितनी तब्दीली आई है ना, उनके फिर क्या हालात हुए, वो कैसे जो थे वो मक्का को छोड़े वो पूरी दुनिया के फाते बन गए। मैं अक्सर इस बात पर गौर करती हूँ कि जिनके पास ना तालीम ना तहजीब, वो ऊंटों की महारे थामने वाले, वो ऊंटों को चराने वाले, वो पहाड़ों पर रेगिस्तानी इलाकों में जिंदगी गुजारने वाले, तो कहाँ जो है वो कैसरो किसरा के तख्तों ताराज के उस वक्त मालिक बन गए जब वो तादाद में बहुत थोड़े थे। आज मुसलमान तो बहुत ज्यादा हैं तादाद में, अनगिनत, लेकिन क्यों फिर आज मुसलमानों की कोई आवाज नहीं है, कोई वजन नहीं है, कोई इज्जत नहीं है, कोई वकार नहीं है, कोई ब्लॉक नहीं है, कोई वजूद नहीं है जैसा कि होना चाहिए? उसकी वजह क्या है कि ला यूमिनू बिह, कि आज जो है वो इस पर ईमान नहीं लाते। तो वो लोग ईमान नहीं लाए और नहीं लाएंगे, है ना, ये बात है ना कि मिनहू मैं यूमिनू बिही, के कुछ ऐसे हैं जो लोग ईमान लाएंगे और कुछ नहीं लाएंगे। तो उस जमाने में भी कोई बिलाल हबशी बना, कोई उमर फारूक बना, कोई अबू बकर सिद्दीक बना रजी अल्लाह अनहुम, और उनका कैसा किरदार था, एक नहीं बेशुमार दरख्चा सितारे हैं जो इस्लामी तारीख के माथे पर झुरमट हैं, जो जगमगा रहे हैं। और आज फिर जरूरत है इस बात की कि कुरान मजीद जो है ना इस पर सच्चे दिल से ईमान लाया जाए। और कैसे ईमान लाया जाए? सूरत फातिह से लेकर अन्नास तक इसको समझा जाए, समझा जाए, इसके इसके मानी आते हो, इसकी तिलावत आती हो, इसकी तफसीर आती हो, ये हमारे दिलों के अंधेरों को दूर कर दे, जो दिलों के अंदर कीने कदूरतें नफरतें दुश्मनियां, रिश्तों की तमीज खत्म हो गई है, हकूक और फराइज में तवाजुन नहीं है, घरों के अंदर वो घर दारुसलाम नहीं है, तो वो कैसे बनेंगे जब इस पर जो है वो ईमान लाया जाएगा। और फिर अल्लाह रब्बुल इज्जत कहते हैं रब्बू का आलम बिल मुफसिदीन, और तेरा रब इन फसादियों को खूब जानता है। क्या मतलब है, ये फसादी क्या है, बातें करते हैं ना, बातें बनाते हैं। कभी क्या कहते थे कि हमारी समझ में ये बात आती ही नहीं जो रसूल अल्लाह पेश करते हैं। कभी कहते थे कि हम इसको मानते हैं जो कुछ ये कहते हैं, लेकिन ये कि हम जो है वो इस पर अमल नहीं कर सकते, इसकी वजह ये है कि कुछ बातें हमारी भी तो ये माने ना, कुछ आपस में जो है वो ये हो जाए कि कंप्रोमाइज कर लिया जाए, कुछ मदाहनत हो जाए, है ना। तो वो ऐसी बातें बनाते थे। फिर जैसे मुनाफिक थे, ईमान ले आए फिर अमल नहीं करते थे। तो ये सारी क्या है, फसाद की बातें हैं, फसादी बातें हैं कि गफलत में जमीर की आवाज को बिल्कुल ही दबा दिया जाए, अपनी ख्वाहिशात और दुनिया के फायदों की खातिर इंसान जो है वो कलामे इलाही जो है वो उस पर ईमान ना लाए। और आप इस बात पर गौर कीजिएगा कि कुरान मजीद की आयतें ना बोलती हैं। कुरान मजीद जो है ना, ये एक ऐसी किताब है जिसकी तहरीर बोलती है, और जब हम इसको पढ़कर गुजरते हैं ना, अकीमुस्सलाह, तो कुरान की आयत कहती है कि ए मुझे तिलावत करने वाले कि नमाज कायम करो, तुम कहाँ चले गए, कहाँ रह गए, तुम्ही को तो नमाज कायम करनी थी। जब इसको हम पढ़कर गुजरते हैं ना कि गीबत ना करो, तो फिर हमें पुकारती है ये आयत और कहती है कि ए इस बात की तिलावत करने वाले की गीबत ना करो कि गीबत जो है वो ऐसे ही है जैसे कि अपने मरे हुए भाई का गोश्त खाना, तो क्या तुम इसको पसंद करते हो। या कुला लहमा अखी फकरे तुमु, तुम तो इसे नफरत करते हो। तो तुम इसको पढ़कर गुजर गए तो तुम अब गीबत कैसे कर रहे हो, तुम्हें तो रुकना था। और फिर कुरान मजीद की आयतें बोलती हैं, वबिल वालिदैनी एहसाना, कि अपने वालदैन से हुस्ने सुलूक करो। क्यों गालियां देते हो, क्यों धक्के देते हो, क्यों उनकी खिदमत नहीं करते, क्यों उनके आंसू नहीं पहुंचते, उन्होंने तुम्हारी बड़ी खिदमत की, बड़ी तुम्हें मेहनत से मशक्कत से दुआएं कर करके अपने जिगर का खून पिलाकर जो है खून पसीना एक करके माँ बाप ने तुम्हें पाला, और आज बूढ़े माँ बाप हैं जो हड्डियों का ढांचा है वो तुम्हारा इंतजार करते हैं, और तुम क्यों नहीं उनकी खिदमत करते ना, तुम क्यों उनकी खिदमत करके जन्नत के मुस्तक नहीं बनते। रब्बू का आलम बिल मुफसदीन। और आप एक बात याद रखिएगा, आपको पता है ना रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का ये फरमाना कि कुरान मजीद जो है वो कयामत के दिन ना शफी सिफारिश वाला बनकर आएगा, हुज्जत कायम करेगा अपने पढ़ने वालों और अमल करने वालों के लिए भी, और जो नहीं इस पे को पढ़ते और अमल नहीं करते ना इसके खिलाफ भी। गोया कि कुरान मजीद की हशर के मैदान में इसके पास जबान होगी, ये बोलेगा, जैसे अल्लाह जमीन को कुव्वत गोयाई दे देगा, ये भी बोलेगा कि ये लोग पढ़ते थे पर अमल नहीं करते थे। जैसे आज कुरान की तिलावत तो बहुत ज्यादा होती है, लेकिन ये कि फिर इस पर अमल नहीं किया जाता। इन कज़बू का फकुल्ली अमली वलकुम अमलकुम। फिर अल्लाह रब्बुल इज्जत जो हैं वो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को तसल्ली देते हैं, उनसे प्यार करते हैं। आप बहुत ही अफसरदा होते थे, आप गमजदा हो जाते थे, आप परेशान होते थे जब लोग कुरान का इनकार करते थे, जब रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की दावत को कबूल नहीं करते थे। तो क्या फरमाया, व इन कज़बू का, कि अगर ये तुझे झुठला दे अहले मक्का, फकुल तो कह दीजिए, ली अमली, कि मेरा अमल मेरे लिए, वलकुम अमलकुम, और तुम्हारा अमल तुम्हारे लिए, अंतुम बरी ऊना, मैं इसकी जिम्मेदारी से बरी हूं, अंतुम तुम जो कुछ हो, बरी ऊना मिम्मा आमलू, व अना बरी मिम्मा तामलून, कि अंतुम तुम बरी हो, मिम्मा आमलू जो मैं करता हूं, व अना बरी ऊन और मैं बरी हूं, मिम्मा तामलून जो तुम करते हो, कि तुम्हारी जिम्मेदारी से मेरा कोई जो है वो सरोकार नहीं है, मैं बरी हूं, और जो कुछ जो है मैं कर रहा हूं इसकी जिम्मेदारी से तुम बरी हो। तो ये झगड़े, ये कजबहसियां और जो है वो एक दूसरे को कुछ बुरा भला कहना, इसकी जरूरत ही नहीं है। क्यों जरूरत नहीं है, इसलिए कि हमसे एक दूसरे की जवाबदेही जो है वो नहीं की जाएगी। तो जवाबदेही किस चीज की होगी, जवाबदेही तो इस चीज की होगी कि हर शख्स ने क्या अमल किए, है ना। वला तज़िरु वाज़िरतुन विज़्र उख़्रा, कोई बोझ उठाने वाला दूसरे का बोझ जो है वो नहीं उठाएगा। और सूरत काफिरून जो है उसमें भी तो अल्लाह रब्बुल इज़्ज़त जो है वो इसी बात को बड़े खूबसूरत तरीके से फरमाते हैं कि कुल या अय्युहल काफिरून ला अबुदु मा ताबुदून वला अंतुम आबिदून मा अबुद वला अना आबिदुम मा अबदतुम वला अंतुम आबिदून मा अबुद लकुम दीनुकुम वलिया दीन। तो पूरी सूरत अल काफिरून का निचोड़ क्या है کہ تم اپنے عملوں کے ذمہ دار ہو اور میں اپنے عملوں کا ذمہ دار ہے نا، اور تمہارے لیے تمہارا دین، میرے لیے میرا دین، کہ ایسا نہیں ہو سکتا کہ جو کچھ تم کرو تو اس کے بدلے میں مجھے دھر لیا جائے اور جو کچھ میں کروں تو اس کے بدلے میں جو ہے وہ تمہیں دھر لیا جائے. تو ہوگا کیا کہ ہر شخص جو ہے اس کو اپنے اپنے عمل جو ہے اس کا حساب جو ہے وہ دینا ہے. تو اس سے بھی ہمیں کیا بات پتہ چلتی ہے کہ ہر شخص کو اس بات کی فکر کرنی چاہیے کہ وہ کیا عمل کرتا ہے، کیسے عمل کرتا ہے. سمجھانا ضرور ہے، جیسے رسول اللہ صلی اللہ علیہ وسلم جو تھے وہ دن رات ایک کر رہے تھے، لوگوں کو سمجھا رہے تھے اور لوگ انکار کر رہے تھے، لیکن سمجھانے کے بعد دل اس بات پہ افسردہ نہیں کرنا کہ لوگ جو ہے وہ مسلمان کیوں نہیں ہو جاتے یا ان کے رویے بدلتے کیوں نہیں. پوری کوشش کرنی ہے لیکن دلوں میں ایمان اتارنا جو ہے وہ اللہ کا کام ہے، اور اللہ تب اتارتا ہے جب لوگ خود سمجھنا چاہتے ہیں، ہے نا. بعض لوگ جو ہیں وہ کیا کرتے ہیں کہ کرتے کراتے کچھ نہیں، سیکھتے بھی نہیں، محنت بھی نہیں کرتے، اور کہتے ہیں اچھا اللہ چاہے گا مسلمان ہو جائیں گے. اللہ نہیں چاہتا نا اس لیے ہم مسلمان نہیں ہوتے. تو اس طرح کی فضول باتیں جو ہیں وہ گھڑ گھڑ کر جو ہے وہ پیش کرتے ہیں. تو اللہ رب العزت جو ہے ان ساری باتوں کی نفی کرتے ہیں اور کیا فرماتے ہیں کہ ہر شخص اپنے عملوں کا خود جواب دہ ہے. تو آپ ان کو سمجھائیں ضرور، لیکن آپ اس بات پر افسردہ نہ ہوں کہ یہ لوگ ایمان ہی نہیں لا رہے، کیونکہ آپ تو ایسے لگتا تھا جیسے جو ہے وہ آپ کا دل بیٹھا جا رہا ہے نا، گویا کہ آپ اپنی جان کو جو ہے وہ ہلا کی کر ڈالیں گے کہ یہ لوگ ایمان نہیں لاتے. اسی طرح سورۃ الممتحنہ اس کی آیت نمبر 4 میں بھی یہی مضمون جو ہے وہ بیان کیا ہے اللہ رب العزت نے. اللہ رب العزت جو ہے وہ کیا فرماتے ہیں، اس کا کچھ حصہ یہ ہے کہ اذ قالوا لقومهم، جب اس نے اپنی قوم سے کہا، یہ کس نے کہا تھا، حضرت ابراہیم علیہ السلام نے، انا براؤ منکم ومما تعبدون من دون اللہ، کہ میں تم سے اور جن جن کی تم اللہ کے سوا عبادت کرتے ہو ان سب سے بالکل بیزار ہوں. کفرنا بکم وبدا بیننا وبینکم العداوۃ والبغضاء ابدا حتی تؤمنوا باللہ وحدہ، کہ ہم تمہارے عقائد کے منکر ہیں، جب تک تم اللہ کی وحدانیت پر ایمان نہ لاؤ ہم نے تم نے ہمیشہ کے لیے دشمنی ظاہر ہو گئی. تو آپ دیکھ لیجئے کہ حضرت ابراہیم علیہ السلام نے بھی اپنی قوم سے اپنے باپ سے یہی بات کی تھی نا. تو اس سے کیا بات پتہ چلتی ہے کہ آج کے موجودہ دور میں ہم نے خود اپنے آپ کو اچھا مسلمان بنانا ہے اور اس کے بعد دوسروں کے سامنے، دوسروں کے پاس جو ہے وہ دعویٰ کرنا ہے جیسے پیغمبروں نے کیا، اور دعویٰ کرنے میں کوئی کسر باقی نہیں چھوڑ دینی، اور اس کے بعد بھی اگر کوئی پھر دین قبول نہیں کرتا، اس کے عمل نہیں بدلتے، تو پھر ان کا اور اللہ کا معاملہ ہے. نہ تو ان کو گالیاں دینی ہے، نہ ان کو لعنت کرنی ہے، نہ ان سے قطع تعلقی کرنی ہے. ان کے لیے یہی بہتری کی دعا کرنی ہے کہ اللہ تعالیٰ ان کو ایمان کی توفیق دے، ان کو اپنے دین کی سمجھ دے. یہ نہ سمجھ ہے ان کو تو سمجھ دے دے، ان کے دل میں تو محبت ڈال دے. جیسے آپ دیکھیں کہ صحابہ رسول اللہ کے پاس آتے تھے، کہتے تھے میری ماں کے لیے دعا کریں، میرے بھائی کے لیے، میرے فلاں کے لیے، ہے نا. تو اس بات کے لیے جو ہے وہ کہ الہی ان کو ہدایت دے دے. تو یہ بہت اہم بات ہے. اور اصل بات پھر کیا ہے کہ ایسے نہیں کہ انسان جو ہے وہ بالکل ہی بیزار اور پریشان جو ہے وہ ہو کر راجے. فَمِنْهُمْ مَنْ يَسْتَمِعُونَ إِلَيْكَ، ان میں بہت سے لوگ ایسے ہیں، يَسْتَمِعُونَ إِلَيْكَ، جو کان لگا کر تیری باتیں سنتے ہیں. اور آپ کو پتا ہے نا، ایک ہوتا ہے سین میم عین، سمیا، کہ جو ہے وہ بس سننا، اور یہاں پہ کیا يَسْتَمِعُونَ، اس کا مطلب ہے کوشش سے سننا، خوب محنت کرنا. تو کچھ لوگ ایسے ہیں جو کہ تیری باتیں سنتے ہیں اور کان لگا کر خوب توجہ کے ساتھ. تو اللہ رب العزت جو ہے یہاں پر ایک جو اور چیز کی طرف توجہ دلانا چاہتے ہیں کہ کچھ کے اندر آمادگی پائی جاتی ہے، دل کے ساتھ پوری توجہ کے ساتھ وہ چاہتے ہیں کہ کوئی بات جو ہے وہ ادھر ادھر نہ ہو جائے، ہے نا. اور ساتھ ہی کیا فرمایا، افا انت تسمع الصم ولو کانوا لا یعقلون، تو آپ کیا بہروں کو سنائیں گے جبکہ وہ کچھ بھی نہ سمجھتے ہوں. اس کا کیا مطلب ہے کہ سنایا اسی کو جا سکتا ہے نا جو سننا چاہتا ہو، جو اپنے کان ہی بند کر لے. اللہ نے اس کو کان تو دیے ہیں لیکن اس کے باوجود جو ہے وہ بہرا بن گیا ہے، وہ انکار کر رہا ہے، تو پھر آپ اس کو نہیں سنا سکتے. تو یہاں پہ بھی دراصل رسول اللہ صلی اللہ علیہ وسلم کو تسکین اور تسلی دی گئی ہے کہ تمہارے اطمینان کے لیے یہ چیز کافی ہونی چاہیے کہ ان کے اندر جو سننے سمجھنے کی اور فہم اور بصیرت کی صلاحیت ہے جن لوگوں کے پاس, وہ تو آپ کی بات سنتے ہیں جیسے صحابہ تھے, اور صحابہ تو یہاں تک کرتے تھے جیسے حضرت عمر فاروق رضی اللہ عنہ قصبے معاش کے لیے کبھی ان کو جانا پڑتا تھا نا, انہوں نے اپنے ایک ساتھی کے ساتھ یہ ڈیوٹی لگائی ہوئی تھی کہ تم نے جو ہے وہ اللہ کے نبی کی محفل میں رہنا ہے اور ساری بات جو ہے نا وہ سننی ہے, نوٹ کرنی ہے. اور جب واپس آتے تو اس سے رپورٹ لیتے تھے کہ کیا کیا باتیں رسول اللہ صلی اللہ علیہ وسلم نے کہیں اور میری کوئی بات مس نہ ہو جائے. اور جب حضرت عمر رضی اللہ عنہ ہوتے تھے تو وہ اپنے ساتھی کو رسول اللہ صلی اللہ علیہ وسلم کی جو بھی احوال اور باتیں تھیں اس کے بارے میں جو تھے وہ خبر دیتے تھے. تو کچھ لوگ تو ایسے ہیں ہے نا کہ پوری محنت کرتے ہیں, اور دوسرا ایک اور کردار ہے وہ کیا کرتے ہیں کہ وہ گنگے ہیں, گویا کہ وہ بہرے ہیں, گویا کہ وہ اندھے ہیں, ہے نا. یہاں پہ صرف سم کا لفظ جو ہے وہ استعمال ہوا ہے, اس کے معنی ہے کیا ہے کہ وہ بہرے ہیں. تو آپ کیا بہروں کو سنائیں گے ولو کانوا لا یعقلون, جبکہ وہ کچھ عقل بھی نہ رکھتے ہوں. آپ دیکھیے کہ ایک سننا ایسا ہوتا ہے جانور بھی سنتے ہیں, ہے نا, ساری دنیا کے لوگ بھی سنتے ہیں. دوسرا سننا کیا ہوتا ہے کہ توجہ کے ساتھ ہدایت کے لیے سننا, انسان کوئی متصب نہ ہو, اس کے اندر کوئی ایسا نہ ہو کہ کچھ بہت سی جو ہے خاندان کی رسم و رواج ہیں, اس کی خواہشات ہیں, اس کی طرف اس کی رغبت نہ ہو, بلکہ کیا ہے کہ جو بھی معقول بات ہے جو قرآن سے پتہ چلتی ہے وہ اس کو سنے اور اس پر چلنے لگے. تو جو لوگ اپنے آباؤ اجداد کی رسموں کو نبھانا چاہتے ہیں, اپنی خواہشات کو پورا کرنا چاہتے ہیں, سوسائٹی کو خوش کرنا چاہتے ہیں, وہ اس طرح نہیں سنتے, وہ سنی انسنی کر دیتے ہیں. آپ بتائیں بھی اور ان کو موقع بھی مل جائے نا سننے کا, تو ان کا رویہ ایسا ہوتا ہے جیسے انہوں نے سنا ہی نہیں نا, جیسے انہوں نے جو ہے وہ سمجھا ہی نہیں. تو یہاں پہ یہی بات ہے کہ گویا کہ یہ لوگ ایسے ہیں گویا کہ یہ بہرے ہیں اور یہ کچھ بھی نہیں سمجھتے. وَمِنْهُمْ مَنْ يَنْظُرُ إِلَيْكَ, اور ان میں سے بہت سے لوگ ہیں جو تجھے دیکھتے ہیں, کیا آپ کی طرف دیکھتے ہیں. اَفَا أَنْتَ تَهْدِي الْعُمْيَ وَلَوْ كَانُوا لَا يُبْصِرُونَ, مگر کیا تو اندھوں کو راہ بتائے گا خواہ انہیں کچھ نہ سوجھتا ہو. تو آپ دیکھیں کہ جیسے کسی کے پاس کان ہونا اس بات کی دلیل نہیں ہے کہ ہر کان والا جو ہے وہ سنتا ہی ہے, اسی طرح کسی کے پاس آنکھوں کا ہونا کہ اس کے سر میں آنکھیں لگی ہوئی ہیں اور آنکھیں کھلی ہیں, وہ اس بات کی دلیل نہیں ہے کہ وہ سب کچھ دیکھ رہا ہے. کیونکہ بعض لوگ جو ہیں وہ آنکھیں کھلی ہوتی ہیں پھر بھی وہ اندھے ہوتے ہیں, ہے نا. جیسے کسی کے پاس کان موجود ہے لیکن وہ سنا ہی نہیں, بیٹھا بھی ہوتا ہے لیکن وہ کہیں اور ہی کھویا ہوا ہے, کہیں اور ہی متوجہ ہے. تو دراصل ان دونوں آیتوں میں بظاہر خطاب تو رسول اللہ صلی اللہ علیہ وسلم کی طرف ہے, لیکن ملامت ان لوگوں کے لیے ہے جو ہدایت جو ہے اس پر چلتے نہیں تھے, جو قرآن پر اور آپ پر ایمان نہیں لاتے تھے. تو یہاں پہ طنز کا جو تیر ہے, یہاں پہ جو طنزیہ بات کہی جا رہی ہے, یہ ان کی سوئی ہوئی انسانیت جو ہے نا اس کو جگایا جا رہا ہے, ان کو جو ہے وہ سوئی چبھوئی جا رہی ہے, ان کے ضمیر کو بیدار کیا جا رہا ہے تاکہ ان کے دل تک جانے کا راستہ کھلے, یہ معقول بات ان کی سمجھ میں آئے. تو اس سے کیا بات پتہ چلتی ہے کہ کسی کے پاس ذہانت ہو, کسی کے پاس بصیرت ہو, بصارت ہے بصیرت نہیں ہے, آنکھیں ہیں لیکن وہ دل نہیں ہے جو کہ اللہ کی آیات کو محسوس کرنے والا ہے, کان ہیں, کان دنیا کی ساری باتیں سنتے ہیں, بے حیائی کی, فضول گانے, غیبت, چغلی, ادھر ادھر لگائی بجائی نہیں سنتے, تو ہدایت کی بات نہیں سنتے, سنی انسنی کر دیتے ہیں. تو اللہ رب العزت کہتے ہیں کہ آپ ان کو پھر سکھا نہیں سکتے. پہلے فرمایا ولو کانوا لا یعقلون, پھر فرمایا ولو کانوا لا یبصرون. ان اللہ لا یظلم الناس شیئاً, حقیقت یہ ہے کہ اللہ لوگوں پر ظلم نہیں کرتا, شیئاً ولکن انفسہم یظلمون, لیکن لوگ خود اپنے ہی اوپر جو ہے وہ ظلم کرتے ہیں. اچھا, اللہ کا ظلم نہ کرنے سے کیا مراد ہے؟ کہ ایسا نہیں ہے کہ اللہ نے عقل ہی نہیں دی اور پھر اللہ تعالیٰ جو ہے نا ان سے حساب کتاب لیں گے, ہے نا. پاگل, مجنون, دیوانہ, بے ہوش, اس سے کوئی حساب کتاب نہیں ہے کیونکہ عقل ہی نہیں ہے, سمجھ ہی نہیں ہے, ہے نا. بچہ ہے, بچے میں بھی آپ دیکھیں کہ فرائض نہیں عائد ہوتے, بچے میں بھی فرائض عائد نہیں ہوتے نا. تو فرائض کب عائد ہوتے ہیں؟ جب انسان کے پاس سمجھ, عقل, بوجھ, عقل ہوتی ہے, سوجھ بوجھ ہوتی ہے. تو اللہ تعالیٰ کا رحم اور کرم کیا ہے کہ اللہ نے انسان کو کان دیے، آنکھیں دیں، دل دیا، اور پھر جو ہے وہ اللہ رب العزت نے حق اور باطل کا فرق دیکھنے اور سمجھنے کے لیے ان کو وزڈم دی، سوجھ بوجھ دی کہ غلط کیا ہے اور صحیح کیا ہے، تاکہ لوگ اپنی خواہشات کی پیروی نہ کریں. پھر اتنا ہی نہیں کہ عقل کو فالو کریں گے، بلکہ پیغمبروں کو بھیجا. اور پیغمبر کون تھے؟ جن کے پاس اللہ نے اپنے میسج دیے، اپنی کتابیں نازل کی، بتایا کہ کون سا راستہ ہدایت کا راستہ ہے. تو پیغمبروں کی رہنمائی، کتابوں کا آنا، عقل کے اندر یہ سوجھ بوجھ کا ہونا کہ صحیح کیا ہے، غلط کیا ہے. اب اس کے بعد یہ ہے کہ اللہ جو ہے نا پھر حساب کتاب لے گا کہ یہ اپنی پھر ان کتابوں کو پڑھا کیوں نہیں، جیسے جو الہامی کتاب ہے قرآن مجید، اور پھر جو ہے اپنی عقل جو ہے اس سے فائدہ اٹھاتے ہوئے، اس کا استعمال کرتے ہوئے تم اچھے مسلمان کیوں نہیں بنے. اور اگر اللہ جو ہے وہ کسی کو ان چیزوں سے جو ہے وہ یہ قرآن نازل ہی نہ کرتا، رسول کو بھیجتا ہی نہ، اور اگر رسول کی دعوت موجود ہے، قرآن موجود ہے، رسول کی سیرت موجود ہے، لیکن کوئی عقل ہے ہی نہیں کسی کے پاس، ہے نا، تو اس کا کوئی پھر حساب کتاب نہیں ہے. اور جس کے پاس عقل ہے اس کے بعد وہ اچھا نہیں بنتا، تو پھر اللہ اس کو ضرور پکڑے گا، پھر اللہ اس کو ضرور پوچھے گا. تو یہ ہے ان اللہ لا یظلم الناس شیئا، کہ اللہ کسی پر ذرہ برابر بھی ظلم نہیں کرتا. ولیکن الناس انفسهم یظلمون، لیکن لوگ اپنے اوپر جو ہے وہ خود ظلم کرتے ہیں. تو اس سے مراد کیا ہے کہ لوگ اپنی خواہشات کی پیروی کرتے ہیں. اور ظلم کرنا کیا ہے؟ شرک کرتے ہیں. اور ظلم کرنا کیا ہے؟ کہ انسان کو جو بہترین صلاحیتیں اللہ نے دی ہیں، کان کی، آنکھیں ہیں، دل ہے، دماغ ہے، جسم کے اعضاء ہیں، یہ ساری صلاحیتیں انسان کو اللہ تعالیٰ نے اس لیے نہیں دی کہ وہ ان صلاحیتوں سے صرف جو ہے وہ دنیا کا جو ہے وہ انسان بن کر دیے، صرف دنیا کی لذتیں، دنیا کی خواہشات، دنیا کی باتیں، اپنی نسل کو جاری رکھنا، کھانا پینا، اولاد، گھر بنانا، ایسے تو جانور بھی جیتے ہیں نا. یہ ظلم کرنا ہے کہ اپنی صلاحیتوں کا استعمال کر کے انسان اللہ کو نہ پہچانے، کائنات میں اپنی حیثیت نہ سمجھے، کائنات میں اپنے کردار کو نہ سمجھے، اور پھر اللہ کا بندہ بن کرنا چاہیے. ولیکن الناس انفسهم یظلمون، لوگ خود اپنے اوپر ظلم کرتے ہیں. اور آپ دیکھیں، آپ اپنے یہ ایک سال پر غور کریں جو آپ قرآن کی جو ہے وہ چھتری کے نیچے، قرآن کے سائے میں، ہے نا، فی ظلال القرآن جو ہے وہ، اور قرآن کے نور میں، تذکیر میں، ہدایت میں آپ گزار رہے ہیں. آپ کھاتے پیتے بھی ہیں، آپ کے بچے ہیں، آپ کی گھریلو مصروفیات ہیں، دعوتیں بھی ہیں، شادی بیاہ اور مرگ اور تعزیت، عیادت، ساری زندگی کی روٹین چل رہی ہے نا. کوئی چیز ایسی ہے جو اب آپ نہیں کرتے؟ سوتے نہیں ہیں، یا کھاتے نہیں ہیں، یا ملتے نہیں ہیں، سارے کام کر رہے ہیں نا. اور اس کے ساتھ ساتھ جو ہے وہ آپ جو ہے وہ قرآن کی جو دولت ہے اس سے مالا مال بھی ہو رہے ہیں، اس سے مستفید ہو رہے ہیں، اور ایک سوچ میں چینج آ رہی ہے، ایک تبدیلی آ رہی ہے. اور جب تک سوچوں میں تبدیلی نہ آئے، زندگی میں انقلاب نہیں آ سکتا. سوچنا کہ یہ سب کیا ہے، میں کیوں ہوں، کیوں بھیجا گیا، مجھے کیا کرنا ہے، ہے نا. تو اگر یہ فکری انقلاب نہ آئے، اگر عملی انقلاب نہ آئے، اگر ذہنی انقلاب نہ آئے، اگر صلاحیتیں جو اللہ نے دی ہیں اسی کے نام نہ کر دی جائیں، جس اللہ، جو اللہ ہمارا خالق ہے، مالک ہے، حاکم ہے، اگر ہم اس کی مخلوق نہ بنے، محکوم نہ بنے، اسی کی مرضی کے مطابق زندگی نہ گزاریں، تو یہ سب سے بڑا ظلم ہے. ظلم اندھیرے کو کہتے ہیں نا، ظلم شرک کرنے کو بھی کہتے ہیں. اور ظلم جو ہے وہ کیا ہے کہ اللہ تعالی کے جو حقوق ہیں ان کو پہچانا نہ جائیں، جو ہمارے پر فرائض ہیں ان کو پورا نہ کیا جائے. تو لوگ اپنے اوپر خود ظلم کرتے ہیں. اور ہمیں بھی دیکھنا ہے کہ کہیں ایسا تو نہیں کہ کہنے کو مسلمان میں بھی ہوں، کہتے ہوئے شرماتی ہوں، سنتی ہوں کہیں سے بانگے درا، اٹھتے ہیں قدم رک جاتی ہوں، کہنے کو مسلمان میں بھی ہوں، ہے نا. تو اکثر اس بات پر دل بہت ہی افسردہ ہو جاتا ہے کہ اللہ رب العزت جو ہے سب سے بڑھ کر جو محبت کرتا ہے، اتنا اس نے نوازا، اتنا نوازا، ساری دنیا میرے لیے بنائی، اور میں اپنے آپ کو اس رب کا کیوں نہ کر سکے. ایک ہی بات اللہ نے ہم سے چاہی تھی نا، اور ایک، وہ کہنے کو ایک ہے، وہ کل ہے. اس نے اپنا بنا کے چھوڑ دیا، کیا اسیری ہے، کیا رہائی ہے. تو اس نے کہا تھا صرف میری بندگی کرنا، ساری خدائی تمہاری ہے. اور ہم اگر اس کی بندگی نہیں کرتے تو یہ اپنے اوپر ظلم کرنا ہے. یہ اہل مکہ نے کیا تھا, وہ ظالم تھے. اور آج کے سارے مسلمان کیا سمجھتے ہیں کہ ہم نے بس قرآن پڑھنا ہے, عمل تھوڑی اس پر کرنا ہے نا. اور کچھ خوش قسمت ان سارے مسلمانوں میں سے ایسے ہیں جو پڑھتے ہیں اور پھر اس پر عمل کرتے ہیں. کوئی آندھی, کوئی طوفان, کوئی رکاوٹ, کوئی مشکل, کوئی بیماری, کوئی بڑھاپا, کوئی پریگنینسی, کوئی بچے, جاب کا ہونا نہ ہونا, موونگ, دوستیاں, آنا جانا, کوئی چیز ان کی زندگی کو متاثر نہیں کرتی. وہ ان کو ایک ہی فکر ہوتی ہے کہ میرا رب مجھ سے جو ہے نا وہ راضی ہو جائے. ان پر کوئی چیزیں اثرات نہیں لاتی, ان کے اندر تزلزل نہیں آتا, لغزش نہیں آتی. وہ ڈھہتے نہیں ہیں, وہ گرتے نہیں ہیں, وہ روتے نہیں ہیں, وہ حوصلے ہارتے نہیں ہیں نا. تو انشاءاللہ آپ کو مجھ کو انہی لوگوں میں ہونا ہے. آپ سب کہیں انشاءاللہ. کیونکہ ایمان کی جرت ہو, کردار کی پختگی ہو, قرآن ہاتھوں میں ہو اور دل کے اندر ہو, تو پھر کوئی چیز جو ہے وہ متزلزل نہیں کر سکتی ہے نا. عشق بڑھتا رہا, سوئے دارو رسن, زخم کھاتا ہوا مسکراتا ہوا, راستہ روکتے روکتے تھک گئے زندگی کے بدلتے ہوئے زاویے. تو فائدہ ہی نہیں ہے ان قرآن کلاسز کا اور ان ہمارے لیکچر کا. اور اب ایک کوشچن مارک ہے جو میرے اور آپ کے سامنے ہے کہ 10 بارے ہو چکے, 10 بارے ہو گئے, تو میرے اور آپ کے اندر تبدیلی کتنی آئی؟ پڑھا بھی بہت, سنا بھی بہت, لکھا بھی بہت, یاد بھی بہت کیا, کوئز بھی ہوئے, ٹیسٹ بھی ہوئے ہے نا, کئی کئی ٹیسٹ ہوئے. کبھی ہوم ٹیک ٹیسٹ تھا, کبھی جو تھا وہ ورڈ میننگ کا, روٹ ورڈ کا تھا. اور آتا بھی بہت اچھا ہے, نمبر بھی پورے لیتے ہیں, لیکن ادھر ادھر کی تو بات نہ کر, یہ بتا کہ قافلہ کیوں لٹا. مجھے راہ زنوں کی خبر نہیں, تیری راہ بری کا سوال ہے. مجھے اور آپ کو خود اپنے کردار کا جائزہ لینا ہے نا. بہت دنوں میں راستہ حریم ناز کا ملا, حریم ناز تک پہنچ گئے, پھر اس کے بعد کیا ملا؟ میرے سفر کی ساتھی ہو تمہیں سے پوچھتی ہوں میں, میرے سفر کی ساتھی ہو تمہیں سے پوچھتی ہوں میں, بتاؤ کیا خدا ملا, بتاؤ کیا سنم ملا, ہے نا. بہت دنوں بعد ہم مسجد میں پہنچ بھی گئے, 10 بارے پڑھ بھی لیے, میرے سفر کی ساتھی ہو تمہیں سے پوچھتی ہوں میں, بتاؤ کیا خدا ملا, بتاؤ کیا سنم ملا, یا سنم ملے, ہے نا. جو میں سر بسجدہ ہوا کبھی تو زمین سے آنے لگی صدا, تیرا دل تو ہے سنم آشنا, تجھے کیا ملے گا نماز میں. تو یہ نمازیں, یہ قرآن, یہ روزے, یہ ماہ ذوالحج, اللہ کی رحمت کا جو ہے وہ ہم پر نچھاور ہونا. اللہ کی رحمت تو بہانے ڈھونڈتی ہے کہ وہ ہمیں کور کر لے, وہ ہمیں ڈھانپ لے, ہمیں معاف کر دے. لیکن میں اور آپ کہاں ہیں؟ یہ سر, یہ دھڑ, یہ دل, یہ دماغ, یہ ہاتھ, یہ جھولیاں, یہ کیا مانگتی ہیں؟ کس لیے روتے ہیں؟ کیوں جیتے ہیں؟ کیسی باتیں کرتے ہیں؟ اب اپنے آپ سے پوچھنا ہے, اس نفس سے پوچھنا ہے, اس سے جواب مانگنا ہے کہ 10 بارے پڑھنے کے بعد جو عام لوگ ہیں جنہوں نے نہیں پڑھا, کیا ان کی گفتگو میں اور میری گفتگو میں کوئی فرق آیا؟ کیا ان کے رویوں میں اور میرے رویوں میں کچھ فرق آیا؟ کیا اب بھی بے صبری ہے؟ کیا اب بھی ناشکری ہے؟ کہ اب بھی لان تان ہے؟ اب بھی گالیاں ہیں؟ اب بھی غیبت اور چغلی ہے؟ اب بھی بد زبانی ہے؟ جا جا, نہ کچھ نہیں مانتی ہیں, نہ قرآن کو, نہ حدیث کو, نہ سنت کو. تو یہ ہے ظلم کرنا. سب سے بڑا ظلم کیا ہے کہ اس کو جو ہے وہ پڑھ بھی لیں, یاد کر بھی لیں, پر عمل نہ کریں. تو آپ یاد رکھیے گا, اور جو بات مجھے بھی یاد رکھنی ہے, یہ دنیا بہت چھوٹی سی ہے جو بڑی خوبصورت ہے اور بڑی طویل نظر آتی ہے, بڑی مختصر ہے. میری ایک قابل احترام بزرگ بہن جو نیو یارک میں اکثر آتی تھی کلاس میں نا, اور بہت ہی مطلب محبت کرنے والی, اور اکثر روتی تھی جب کلاس بیٹھی ہوتی تھی. تو ان کے وہ لوگ کراچی گئے ہوئے تھے اپنا گھر بیچنے کے لیے, تو اور اس کے بعد ان کے میاں بینک سے جب پیسے لے کر آ رہے تھے, تو کہتی ہیں کہ جب بینک جانے لگے مجھ سے پوچھا کہ تم چلو گی, تو میں نے کہا کیا میرا کوئی کام ہے؟ تو کہنے لگے کہ نہیں. تو کہنے لگی پھر میں یہی رہتی ہوں, دعوت پر گئے ہوئے تھے اپنے رشتے داروں کے ہاں, تو واپسی بھی مجھے لے لیجیے گا. انہوں نے پھر واپسی بھی فون کیا کہ نیچے آ جاؤ. کہتی ہیں جو ہی میں گاڑی میں آ کے بیٹھی, تو میں نے ان کو بھی پاکستان فون کیا تھا تعزیت کے لیے, بہت رو رہی تھی نا, तो बताने लगी कि इर्द गिर्द लड़कों ने ना, नौजवान लड़के थे जिन्होंने हर तरफ से गाड़ी को घेर लिया, मोटरसाइकिल पर थे इधर भी और उधर भी। और फिर उसके बाद जो है कहती कि उस दिन मैंने अपनी आंखों के सामने मौत को देखा, मतलब कहती इतनी करीब थी मौत, मैंने तो कभी सोचा भी नहीं था कि इतनी करीब है मौत। तो उन्होंने जो है वो पैसे मांगे, उन्होंने एक लिफाफा दिया पता नहीं 60,000 रुपए दे दिए, तो उन्होंने कहा नहीं वो दूसरा डॉलर चाहिए, ये नहीं। उनको जैसे मुखबरी हुई हुई थी ना कि हम तो पीछे से तुम्हारा तुझे फॉलो कर रहे थे, तो उन्होंने वो मजाइया से थे और कहने लगे भाई यार तुमने तंग कर दिया या इस तरह मतलब, और बड़े पुरसुकून थे वो बड़े पुरेतमाद उनकी शख्सियत थी। तो हाथ अंदर डाला और निकालने के लिए, तो वो समझे कि पता नहीं क्या निकाल रहे हैं, उन्होंने ना उनकी कनपटी पे पहले ही रखी हुई थी गन, उन्होंने फिर फायर कर दिया ना। तो कहती हैं कि उनकी गर्दन लटक गई, फायरिंग की आवाज सुनी तो मैंने कहा पता नहीं ये बाहर कहीं फायरिंग हो रही है। आप सोचें, कहती मुझे अंदाजा नहीं हुआ कि फायरिंग हुई, गोली उनके सर से गुजर कर, उनकी सीट से गुजर कर पीछे लगी। और कहती है इतफाक है कि मैं दूसरे ड्राइवर के पीछे बैठी थी जो उनका भांजा था ना। फिर कहती है उनको हॉस्पिटल ले गए और बस फिर वो फौत हो गए, कुछ ही देर बाद वो फौत हो गए ना। और बहुत रो रही थी इस बात पर कि मुझे नहीं पता था कि ऐसे मतलब मौत आती है और इतनी करीब है मौत हमारे। और उनसे जब बात हुई, वाकई मैं सोच रही थी कि कभी इंसान सोचता नहीं है कि इतनी करीब है मौत ना। और इसी तरह मौत जो है ना, कोई हंस रहा है, कोई खेल रहा है, कोई दावत जो है वो खा रहा है, कोई दावत की तैयारी कर रहा है। एक हमारी दोस्त थी, दोस्तों की वालदा थी, बैठी हुई थी बच्चियों से बात कर रही थी, ऐसे गर्दन लड़ते हुए फौत हो गई। एक औरत थी न्यूयॉर्क में, और फिर वो बहुत अरसा बेड पर रही, वैक्यूम कर रही थी कि बच्चे घर आने वाले, खाना पका के जल्दी जल्दी के बच्चों के पहले, और वहीं पे ब्रेन हेमरेज हुआ। फिर कई साल मतलब पता नहीं कितने साल हॉस्पिटल में रही, फिर उनके जिस्म पर निशान थे। और जब मैं आम थी कोई औरत मैं नहीं जानती, तो नहलाने के लिए जब मैं गई तो बहुत बहुत ही रोई, बहुत ही दिल अफसरदा हुआ ना उनकी जो हालत थी। और खूबसूरत नौजवान, कोई भी ऐसी बात नहीं थी, लेकिन मैं सोचती हूँ कि मेरे और आपके साथ क्या होगा ना, ये मौत आएगी तो सही, सबको ही आनी है, कैसे आएगी ना, तो उसकी क्या करना है, तैयारी करनी है, जुल्म नहीं करना। कोई आयत, कोई बात, कोई हदीस, किसी का कोई जुमला, कोई तो हमारे पत्थर दिल पर असर कर जाए। और वो कब असर करेगा, आंसू बहने से नहीं, सर झुकाने से नहीं, सर धुनने से नहीं, जब हमारे अमलों में तब्दीली आएगी। जब तक अमल नहीं बदलेंगे ना, अपने नफ्स पर खुद जुल्म करना है। 10 पारे आज हो गए, इंशाअल्लाह अल्लाह ने तौफीक दी तो कल 20 भी हो जाएंगे, फिर 30 भी हो जाएंगे, फिर उसके बाद क्या। यौमा यहशुरुहुम कल लम यलबसू इल्ला सातम मिनन नहारी यतआरफून बैनहुम। और जिस रोज अल्लाह इनको इकट्ठा करेगा, जैसे बिखरी हुई चीजें होती है ना स्कैटर्ड, फिर उनको इकट्ठा कर लिया जाए। आप भी इकट्ठा करती है ना, कभी आलू, कभी प्याज, कभी घर के अंदर जो बच्चे खिलौने पे बखेर देते हैं, आपको कोई मुश्किल होता है उनको इकट्ठा करना, है ना, दाने होते हैं, मुश्किल होता है, कर लेते हैं ना इकट्ठा। और ये पूरी कायनात में जो बिखरी हुई इंसानियत है, अल्लाह उनको समेटेगा, उनको जमा करेगा, फिर उनको हशर के मैदान की तरफ जो है वो हांका जाएगा। इंसान जाना नहीं जाएगा, उनको हांका जाएगा। वह यौमा यहशुरुहुम, और वो दिन जिस दिन उनको हांका जाएगा, उनको इकट्ठा करेगा। लोगों कौन इकट्ठा करेगा, अल्लाह रब्बुल इज्जत, अल्लाह रब्बुल इज्जत, है ना। कभी कोई स्कूल के प्रिंसिपल इकट्ठा करता है सारे स्टूडेंट को, और उस वक्त कुछ अनाउंसमेंट होती है। कभी वालदैन इकट्ठा करते हैं बच्चों को, कोई अनाउंसमेंट होती है, बच्चे घबरा जाते हैं। बच्चा पूछता है अबू ने बुलाया है, किसी ने कुछ कहा तो नहीं, कोई बात तो नहीं है, मुझे जरा बता दें। कनखियों से बच्चे पूछते हैं कि अबू ने क्यों बुलाया है ना, है ना, ये मालिक मकान ने क्यों बनाया बुलाया, हमारी कोई शिकायत लगी है, क्यों हमें इकट्ठा किया है, होती है ना बात। और लोगों अल्लाह इकट्ठा करेगा। कालम यलबसू इल्ला सातम मिनन नहारी। तो यही दुनिया की जिंदगी जो आज दूर तक फैला हुआ एक मैदान नजर आती है ना, लगता है हंसी है दिन, दोस्त हैं, मगन हैं, मजे हैं, रंगरलियां हैं, खुशगपियां हैं, खुशफहमियां हैं, ख्वाहिशात हैं, न जाने कितनी ख्वाहिशात हैं जो मेरी और आपकी हैं, कितनी ख्वाहिशात हैं, दिल भरता ही नहीं, राजी होते ही नहीं, दिन गुजर जाता है, रातें गुजर जाती हैं, एक एक करके जिंदगी के दिन जो हैं वो कम होते जा रहे हैं। लेकिन उस दिन क्या होगा, कलम यलबसू, गोया कि वो नहीं ठहरे थे, ये पूरी जिंदगी पूरी जिंदगी जो हमें दूर तक फैला हुआ एक मैदान नजर आती है, उस वक्त ऐसा महसूस होगा लोगों को कि हम दुनिया में नहीं ठहरे थे, इल्ला सात मिन नहारी, गोया कि दिन की एक घड़ी, दिन में से एक घड़ी है ना, एक घड़ी भर हम ठहरे थे। यतआरफूना बैनहुम, और आपस में एक दूसरे का तारुफ ले रहे थे, एक घड़ी भर आपस में जान पहचान करने को ठहरे थे। जब आखिरत में जाएंगे, अल्लाह सामने होगा, हिसाब किताब होगा, उस वक्त इंसान जो है उसको दुनिया की सारी लज्जतें, सारे फायदे, सारी खुशियां, ये सारे दिन और रात जो है उस वक्त इंसान को लगेगा, हमाकत लगेगी, उस वक्त इंसान को अफसोस होगा, हकीर लगेगा कि मैंने अपनी इस आखिरत के लिए उस सारी चीजों को जो है वो जाया कर दिया है ना। तो असल बात क्या है कि हम सबको सोचना चाहिए इस बात पर कि आपस में जिंदगी भर जितने भी साल गुजरे हैं, गोया कि घड़ी भर एक दूसरे का तारुफ लिया। होता ना ट्रेन में कोई बैठा है, एक थोड़ी देर के लिए तारुफ लिया, फिर आप उतर गए। जहाज में बैठे हैं, साथ वाले से तारुफ लेते हैं, फिर आपके उतरने का वक्त हो जाता है। ऐसे ही होता है ना, आप गए हैं रास्ते कहीं ग्रोसरी करने, किसी से जरा सी सलाम दुआ हुई, फिर चले गए, तो उनको ऐसे लगेगा गोया कि हमारी बस सिर्फ सलाम दुआ हुई थी है ना। और सूरत नाजियात के आखिरी जो आयत है उसमें भी अल्लाह रब्बुल इज्जत जो है वो क्या फरमाते हैं, कअन्नहुम यौमा यरौनहा लम यलबसू इल्ला अशियतन औ दुहाहा, जब वो उसको उस दिन देखेंगे तो उनको ऐसा मालूम होगा कि सिर्फ दिन का आखिरी हिस्सा या जो है वो, यानी या तो वो एक शाम या एक सुबह जो है वो दुनिया में रहे हैं। आप सोचे तो सही, गौर तो करें। अशिया कहते हैं जोर से लेकर गुरूब शम्स का वक्त, और दुहा कहते हैं तुलुए शम्स से लेकर निसफ नहार तक का लफ्ज। तो काफिर जब जहन्नुम का अजाब देखेंगे तो दुनिया का ऐशो इशरत, इसके मजे सब भूल जाएंगे, उन्हें ऐसा महसूस होगा वो दुनिया में पूरा एक दिन भी नहीं रहे, एक दिन भी नहीं, दिन की या तो सुबह रहे हैं या फिर दिन की शाम रहे हैं। तो दुनिया की जिंदगी लोगों इतनी कलील होगी, इतनी थोड़ी सी होगी। قد خسر الذين كذبوا بلقاء الله وما كانوا مهتدين, यहाँ पे जो है वो अल्लाह रब्बुल इज्जत ने वजह बताई है, यहाँ पे अल्लाह ताला ने बदअमली की और जुल्म करने की बीमारी बताई है, उसका मर्ज बताया है। लोग क्यों खसारे में पड़ गए, लोग क्यों जो थे वो नुकसान उठाने वालों में शामिल हुए, लोगों को क्यों जहन्नुम मिलेगी, क्यों अल्लाह का अजाब उन पर आएगा। कद खसिरा के ये नुकसान उठाने वालों में हो गए, यहाँ पे कद तहकीक के लिए है और ये माजी करीब है, कद खसिरा ये हो गए उन लोगों में जो के नुकसान उठाने वाले थे, अल्लाह दीना जो, और उसकी सबसे बड़ी वजह क्या है, कज़बू बिलकौल्लाह, कि उन्होंने अल्लाह की मुलाकात को झुटला दिया। अल्लाह की मुलाकात क्या है, हिसाब किताब का दिन, हशर का मैदान, जब हर शख्स जो है उसको उसके किए का जो है वो रिजल्ट जो है वो मिलेगा। तो इसी बात को अल्लाह रब्बुल इज्जत जो है कुरान में सूरत आला में फरमाते हैं, बल तो सिरून अल हयात दुनिया वल आखिरत खैरुन व अबका, तुम दुनिया की जिंदगी को तरजीह देते हो बल्कि आखिरत जो है वो बेहतर भी है और बाकी रहने वाली भी है। फिर इसी तरह जो है वो सूरत मुतफ़िफ़ीन में भी अल्लाह रब्बुल इज्जत जो है वो फरमाते हैं, क्या फरमाया कि उस दिन जो है लोग अल्लाह रब्बुल इज्जत के सामने जो है वो खड़े होंगे, यौम यकूनुन नासु लिरब्बिल आलमीन है ना। तो अल्लाह रब्बुल इज्जत क्या फरमाया, सूरत मुतफ़िफ़ीन जो है इसकी आयत नंबर 6 है, और आयत 5 और 6 दोनों आप सुने, क्या है, लियौमिन अज़ीम यौम यकूमुन नासु लिरब्बिल आलमीन, वो बड़ा दिन है, बड़ा दिन यौमिन अज़ीम है, लियौमिन अज़ीम बड़ा दिन, यौम यकूमुन नासु लोग खड़े होंगे कहां पे, लिरब्बिल आलमीन अल्लाह रब्बुल आलमीन के सामने। तो यहां पर भी जो बात बताई जा रही है वो क्या है कि लोग अल्लाह रब्बुल आलमीन की मुलाकात को झुटलाने की वजह से जुल्म करते हैं। तो हमें भी सोचना है कि मैंने भी मरना है, अल्लाह के पास जाना है, हिसाब किताब होना है, तो फिर मैं क्यों जो है वो आखिरत की तैयारी ना करूं اور کیوں پیارے اللہ اور پیارے اللہ کی کتاب اور پیارے اللہ کے بھیجے پیارے رسول جو ہے میں اس کو جھٹلا دوں اور میں ان بد قسمت اور بد نصیب لوگوں میں شامل نہیں ہونا چاہتی. اور جب اللہ کی ملاقات کو جھٹلا دیا جائے تو کیا وما کانوا مہتدین, تو ہدایت پانے والے تو نہیں ہو سکتے نا. آپ کو پتہ ہے نا ہدایت کہاں سے لینی ہے, قرآن سے. ہدایت کہاں سے لینی ہے, رسول اللہ کی زندگی سے. ہدایت کہاں سے ملی, اللہ کے احکامات سے. گویا کہ دین اسلام جو ہے یہ صراط مستقیم ہے, یہ ہم نے جو مانگا تھا نا اے دین صراط المستقیم, تو اس صورت میں ہمیں مل سکتی ہے. اور پھر ہم کیا کریں, قرآن سمجھیں اور اس پر عمل کریں. وَإِمَّا نُرِيَنَّكَ بَعْدَ الَّذِي نَعِدُهُمْ أَوْ نَتَوَفَّيَنَّكَ فَإِلَيْنَا مَرْجِعُهُمْ ثُمَّ اللَّهُ شَهِيدٌ عَلَى مَا يَفْعَلُونَ. اللہ رب العزت جو ہیں وہ اعلان کر رہے ہیں, اور اگر ہم تجھے جو ہے دکھا دیں, وَإِمَّا نُرِيَنَّكَ, اور اگر ہم تجھے کچھ دکھا دیں, بعد الذی, اس کا کچھ حصہ, سارا نہیں, ان کا کوئی حصہ ہم تجھے دکھا دیں, نائدہم, جن برے نتائج سے ہم انہیں ڈرا رہے ہیں. نائدہم واو عین دال, یہ ذوی الاضداد میں سے ہے, وعدہ کرنا اور اس کے علاوہ کسی کو وعید ڈرانا بھی. تو ہم ان کو جو قیامت آنے والی ہے, حساب کتاب عذاب, یہ جو برے نتائج ہم ان کو ڈرا رہے ہیں, اگر اس کا کچھ حصہ جو ہے ہم دکھا دیں دنیا ہی میں, تیرے جیتے جی دکھا دیں, او نتوفینک, یا پھر یہ ہے کہ ہم آپ کو اٹھا لیں, کہ اس سے پہلے کہ وہ عذاب آئے ہم آپ کو موت دے دیں, فَإِلَيْنَا مَرْجِعُهُمْ, بہرحال انہیں آنا ہماری ہی طرف ہے, ان کو ہماری طرف رجوع کرنا ہے. ثم اللہ شہیدن, پھر اللہ گواہ ہے کس چیز پر, علی ما یفعلون, دنیا میں جو کچھ بھی عمل کرتے رہے. تو اب ان کا جو ہے وہ مطالبہ اہل مکہ کا آخرت اور عذاب کے جھٹلانے کا, اور پھر جلد بازی, وہ جلد بازی کرتے تھے نا, کہتے تھے فوراً جو ہے وہ عذاب آنا چاہیے. آپ کہتے ہیں کہ حساب کتاب ہوگا, اکٹھا کیا جائے گا, تو وہ ہوگا کب, بس جلدی جو ہے وہ ہونا چاہیے. تو اللہ تعالیٰ نے جو ہے وہ جو مکذبین کی جلد بازی ہے نا, اس کا جواب دیا ہے کہ جس عذاب سے ان کو ڈرایا جا رہا ہے یہ اس کو دھمکی مت سمجھیں. اگر یہ دیر سے آ رہا ہے اور یہ جلدی مچا رہے ہیں تو اس کو دھمکی مت سمجھیں. اگر اللہ کی حکمت یہ ہوئی نا کہ آپ کی زندگی میں اس کا کچھ حصہ دکھا دیا جائے تو ایسے بھی ہو سکتا ہے, ورنہ پھر کیا ہوگا کہ اللہ آپ کو وفات دے دیں گے, اور پھر کیا ہوگا کہ ان کی واپسی پھر ہماری طرف ہوگی, پھر اللہ ان کا کیا کرایا جو بھی عمل ہے وہ ان کے سامنے لا کر جو ہے وہ پیش کر دیں گے, تو دنیا میں ملے یا پھر قیامت کے بعد. بہرحال وہ تو ہو کے رہنا ہے کیونکہ اللہ گواہ ہے ان کے عملوں پر, فرشتے کاروائی ان کی لکھ رہے ہیں, وہ اللہ کی سی آئی ڈی ہیں, زمین جو ہے وہ سب کچھ گواہیاں جمع کرتی جا رہی ہے. یومئذ تحدث اخبارها, اس دن زمین جو ہے وہ گواہی دے گی, انسان کے جسم کے اعضاء گواہی دیں گے. یہ ہے ثم اللہ شہید, ان کے اللہ گواہ ہے کہ کائنات پوری جو ہے وہ کیا ہوگی, اللہ تعالیٰ کے حکم کے مطابق سب کو زبان مل جائے گی, اور پھر وہ جو ہے وہ بتائے گی کہ کس کس نے کیا گناہ کی اور کیوں کیے. ولی کل امت ان رسول, ہر امت کے لیے ایک رسول ہے. اب آپ دیکھیے کہ یہاں پر جو ہے وہ ایک اور خاص بات جو ہے اس کی طرف متوجہ کیا جا رہا ہے کہ یہ اللہ کی سنت ہے کہ اللہ تعالیٰ نے اپنی حجت تمام کرنے کے لیے ہر قوم میں رسول بھیجے. یہ رسول کیا ہے, والے کل امت الرسول, ہر امت کے لیے ایک رسول آیا. فائزہ جا رسول, جب کسی امت کے پاس اس کا رسول آ جاتا ہے, خود یا بے نہم بالقسطی بہم لا یظلمون, تو پھر پورے انصاف کے ساتھ فیصلہ چکا دیا جاتا ہے اور اس پر ذرہ برابر ظلم جو ہے وہ نہیں کیا جاتا. اب آپ دیکھیے کہ اللہ تعالیٰ نے ایسا نہیں کیا کہ کسی کو کوئی رسول ہی نہ بھیجا ہو, کوئی کتاب ہی نہ دی ہو, اس کو کوئی رہنمائی نہ دی ہو, اور اللہ تعالیٰ جو ہے اسے جو ہے وہ عذاب دے دیں, اس کو جو ہے وہ پکڑ لیں, بلکہ کیا ہے کہ اللہ رب العزت نے جو ہے وہ ہر امت کو جو ہے وہ ایک رہنمائی دینے والا اس کے پاس بھیجا, اور اس کو بھیجنے کا مقصد کیا تھا کہ وہ لوگوں کو بتائے کہ اچھا کیا ہے, برا کیا ہے, غلط کیا ہے, صحیح کیا ہے. और फिर जब किसी उम्मत के पास उसका रसूल आ जाता है, रसूल उनके दरमियान जिंदा मौजूद है, और अब लोगों के लिए क्या है कि वो रसूल की तालीमात जो है वो उसे फायदा उठाएं, है ना। और अगर लोग उन रसूल को जो है वो उसकी दावत को कबूल नहीं करते, उसकी तालीमात से फायदा नहीं उठाते, तो फिर क्या है कि उसका फैसला जो है वो पूरे इंसाफ के साथ चुका दिया जाता है कि अल्लाह ताला फिर जब उनको पकड़ेगा, अल्लाह उनको अजाब देगा उनकी जो रसूलों को वो उसकी तकजीब कर रहे हैं, तो फिर अल्लाह का जब अजाब का कोड़ा बरसेगा तो फिर उसमें कोई कमी बेशी नहीं होगी। तो गोया कि रसूल जो है ना एक अदालत है, आप ये समझ लीजिए कि रसूल की हैसियत जो है वो एक अदालत की हैसियत है कि हुज्जत तमाम करने के लिए जब अल्लाह रसूल भेजता है और उनके जरिए कौम के दरमियान हक और बातिल का फैसला कर दिया जाता है, जो ईमान लाते हैं उनको निजात, जो झूठलाते हैं उनकी जड़ काट दी जाती है ना। जैसे आप देखिए यहाँ पे भी यही कहा जाता है ना कि फिर कहा जा रहा है कि पूरे इंसाफ के साथ फिर फैसला चुका दिया जाता है, वहुम ला युज़लमून, फिर जर्रा बराबर उन पर जुल्म नहीं किया जाता। तो इंसाफ के साथ फैसला कैसे चुकाया जाता है, पिछली कौमों का जो अंजाम है, पिछली कौमों के हालात हैं वो कैसे हैं। आप सूरत बनी इसराइल में देखिए कि अल्लाह रब्बुल इज्जत जो है वो फरमाते हैं आयत नंबर 15 और 16 में भी कि जो राह रास्त हासिल करे वो खुद अपने ही भले के लिए हदायत पाता है, और जो भटक जाए इसका बोझ उसी के ऊपर है, कोई बोझ उठाने वाला किसी और का बोझ अपने ऊपर ना उठाएगा, और हमारी आदत नहीं कि रसूल भेजने से पहले ही अजाब जो है वो नाजिल कर दें, अजाब देने लगे। क्या फरमाया, वमा कुन्ना मुअज्जिबीन हत्ता नबअसा रसूला, तो रसूल भेजते हैं, हुज्जत तमाम होती है, अदालत लगती है, हक और बातिल का जब फैसला होता है फिर अल्लाह जो है वो अजाब भेजता है। वाइजा अरदना अन नोहलिका करियतन, जब फिर हम किसी बस्ती को हिलाक करने का इरादा करते हैं, कब, जब वो ईमान नहीं लाती, अमरना मुतरफीहा फफसकूफीहा फहक्का अलैहिल कौल फदमरनाह तदबीरा फदमरनाह तदमीरा, फिर फरमाया कि बस्ती की हिलाकत का जब इरादा करते हैं तो वहां के खुशहाल लोगों को कुछ हुक्म देते हैं और वो इस बस्ती में खुली नाफरमानियां करने लगते हैं, तो इन पर बात पूरी हो जाती है, साबित हो जाती है, और फिर हम उसको तहुबाला कर देते हैं, तबाह बर्बाद करके जो है वो रख देते हैं। तो यहाँ पे भी यही बात है, वहम ला युज़लमून, फिर जुल्म नहीं किया जाता। फयकूलूना, वो कहते हैं, मता हाजल वादु इन कुंतुम सादिकीन, कि आखिर ये वादा कब पूरा होगा अगर तुम सच्चे हो। कौन सा वादा, कयामत का, कि कयामत जो है वो कब आएगी,